यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकसित मुलुकमा आर्थिक स्रोत र पहिचानका लागि व्यापारिक कम्प्लेक्सले रोजगारी र पर्यटनको वृद्धि हुने गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। गोर्खा मीडियाका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी मुद्दामा थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति। नुवाकोटको किस्पाङ गाउँपालिकामा एकै परिवारका तीनजनाको मृत्यु। सिरियाका राष्ट्रपतिले रूसमा शरण लिएको रूसी संचार माध्यमको दावी। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको दुई खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विकसित मुलुकमा आर्थिक स्रोत र पहिचानका लागि व्यापारिक कम्प्लेक्सले रोजगारी र पर्यटनको वृद्धि हुने गरेको बताउनु भएको छ। हिजो झापाको दमक नगरपालिका तीन दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कम्प्लेक्स संचालनमा आएपछि रोजगारी सृजना हुने र त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो। विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचान का लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्नुहुँदै वहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्नुभयो। वहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्नुहुँदै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो। मुख्य बजार क्षेत्रबाट 4 किलोमिटर दूरीमा पर्ने 100 मीटर अग्लो 18 तले कम्प्लेक्स 1,63,54,00,000 रूपियाँको लागतमा बनेको हो। 4 बिघा 16 कट्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ। हिजै प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका 4 आम डाँडी स्थित मानव सेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानव सेवा स्मारकको शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री ओली र प्रथम महिला राधिका साकेले सो उद्घाटन र शिलान्यास गर्नुभएको हो। सहकारी ठगी एवं संगठित अपराध सम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुभएका गोर्खा मीडियाका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। थपका लागि लामिछानेलाई हिजो कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले 4 दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सूरज अधिकारीले जानकारी दिनुभयो। गत कार्तिक 2 गते काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ। उहाँलाई अनुसन्धानकै क्रममा रूपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिएको छ। यसै गरी नेपाल प्रहरीको साइबर ब्यूरोको नियन्त्रणमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालत काठमाडौँले थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश दुर्गा खड्काको इजलासले प्रसाईलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। कृत्य कागजपत्र प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अफवाह फैलाएको आरोपमा साइबर अपराध ब्यूरोले प्रसाईलाई यही मंगसिर 4 गते भक्तपुर स्थित निवासबाट पक्राउ गरेको थियो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल शुरू गरेको छ। समितिको हिजोको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहलाई सरल सहज र सुलभ बनाउनु पर्ने, निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवा सुविधा प्राप्तिमै रूमल्ली रहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीयता कार्यान्वयन गर्नका लागि निजामती विधेयक ऐतिहासिक हुने बताउनुभयो। मन्त्री गुप्ताले स्थायी सरकारका रूपमा परिचित कर्मचारी तन्त्रलाई थप उत्तरदायी बनाई सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन ऐन ल्याइएको बताउनुभयो। बैठकमा मुख्य सचिव एक नारायण अर्यालले निजामती ऐनको अभावमा निजामती कर्मचारीमा निराशा बढ़ेर सेवा प्रवाहमा समस्या देखिएको हुँदा तत्काल ऐन पारित गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा विधेयकमाथि संशोधन राख्न उपस्थित हुनुभएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले थारू समुदायलाई निजामती सेवामा न्यायोचित सम्बोधन गर्न आग्रह गर्नुभयो। त्यसै गरी सांसदहरू अच्युत मैनाली, प्रतीक्षा तिवारी, उर्मिला माझी र कान्तिका सेजुवाल लगायतले विधेयकमा निजामती कर्मचारीको स्वास्थ्य बीमा योजनाको सट्टामा स्वास्थ्य उपचार कोषको व्यवस्था गरिनुपर्ने, साझा युनियन मात्रै गठन गर्न पाउने व्यवस्था गरिनुपर्ने, सबै निजामती कर्मचारीलाई दुर्गममा अनिवार्य जानै पर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने सुझाव दिनुभयो। विधेयकमा निजामती सेवामा महिलाको प्रवेश 37 तथा पुरूषको 32 तथा अवकाशको मेरहद 60 वर्षका लागि प्रस्ताव गरिएको छ। निजामतीभित्र 11 समूह, 9 श्रेणी तथा 14 तहसम्म रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन संघीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। मन्त्रालयमा हिजो आयोजित संघीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरूसँग त्रैमासिक समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरूङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोत साधन, प्रशिक्षण लगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लूले भेटवार्ता गर्नुभएको छ। सभापति देउवा निवास बुढा नीलकण्ठमा हिजो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। त्यसै गरी अमेरिकी सहायक विदेश मन्त्री लूले हिजै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उहाँहरूबीच भेटवार्ता भएको हो। अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेश मन्त्री लूको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। अमेरिकी सहायक मन्त्री लूले नेपालको प्रगति आफूहरूका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढ़ाउँदै लैजाने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनको काम 1.5 वर्ष पछि हुने, राष्ट्रिय सभा सदस्यको निर्वाचन पछि अघि बढ़ने बताउनु भएको छ। दाङको लमहीमा हिजो भएको कार्यक्रममा महासचिव पोखरेलले एमालेलाई आगामी 84 निर्वाचनमा बलियो राजनैतिक शक्ति निर्माण गर्ने दिशामा अहिलेदेखि नै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले अहिले ठूला दुई दलको बीचमा भएको समीकरणले मिलेर चुनाव लड्ने नभई एक्ला एक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनुभयो। नुवाकोटको किस्पाङ गाउँपालिका एक नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका छन्। आफ्नै घरमा भित्रबाट आगलो लगाएको अवस्थामा 24 वर्षीय चन्दीमाया तामाङ, 5 वर्षीय छोरा रोशन र 3 वर्षीय छोरा रोमन झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाजुरा सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर 18 घर भएकी गायत्री पन्त र सोही नगरपालिका 17 बस्ने राधिका भट्ट रहेको प्रहरीले जनाएको छ। घाइते तीनजनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। स्कार्पियो करिब 100 मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो। हरेक वर्षको डिसेम्बर 9 अर्थात आजका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय भ्रष्टाचार विरूद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भ्रष्टाचार विरूद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरूद्धको दिवस मनाउने गरिन्छ। सन् 2003 संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरूद्धको दिवसका रूपमा मनाउने मान्यता दिएको थियो। नेपालमा कुनै पनि संस्था या राज्यका विभिन्न अंगमा रही पदमा रहेका व्यक्तिहरूले आफ्नो अधिकारको दुरूपयोग गरेमा कार्यवाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गठन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई थप सुधार गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने बताउनु भएको छ। राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वास्थ्य संघले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य नेपाल र स्वास्थ्य भावी पुस्ता बनाउने कुरामा लागि पर्नुपर्नेमा जोड़ दिनुभएको हो। स्वास्थ्य मन्त्री पौडेलले सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयलाई जनस्वास्थ्य क्षेत्रको उपस्थितिले लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। सभामुख देवराज घिमिरेले संघीय संसदलाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। संघीय संसद सेवा दिवसका अवसरमा संसद सचिवालयले हिजो सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरूरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन कानून बनाएर अगाडि बढ़नुपर्ने धारणा राख्नुभयो। उपसभामुख इन्दिरा राणाले संसदलाई प्रभावकारी बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सूरज चन्द्र लामिछानेले भाषा र संस्कृति पहिचानको आधार स्तम्भ भएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजनामा हिजो हेटौडामा भएको राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री लामिछानेले प्रदेशभित्रका जनताले बोल्ने बहुसंख्यक भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था प्रदेश सरकारले गरेको उल्लेख गर्नुभयो। मन्त्री लामिछानेले आम संचार माध्यम मार्फत भाषाको प्रवर्धन र संरक्षण गर्न सम्बन्धित मन्त्रालय र सरकारवाला निकायहरू प्रतिबद्ध रहेको बताउनुभयो।
बागमती प्रदेशको अहिले प्रसारण स्टेशन छैन, अहिले 7 प्रदेश मध्ये राजधानीसँग जोडिएको प्रदेशमा चाहिँ प्रसारण छैन भन्ने जुन कुराहरू पनि सुन्न आयो, त्यसमा पनि तपाईँहरूसँग सहकार्य गर्ने आगामी दिनमा बजेट निर्माण गर्ने क्रममा पनि तपाईँहरूको बजेट निर्माण गर्ने क्रममा तपाईँहरूले यस्ता समस्याहरू प्रदेश सरकारबाट तपाईँहरूको अपेक्षाहरू रेडियो नेपालका केही अपेक्षाहरू छन् यो प्रदेशमा स्टेशन निर्माण गर्ने कुरामा छन् भने त्यसमा पनि तपाईँहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै र यहाँहरूसँग आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै
यसै गरी कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भाषा र समाजको एजेण्डालाई आफूहरूले सँगसँगै अगाडि बढ़ाएको बताउनुभयो। डिजिटल प्लेटफर्महरू प्रयोग गरेर देशभित्र र बाहिर रहेको सबै स्रोत ताहरूलाई समेट्ने प्रयास भइरहेको उहाँको भनाई छ। कार्यकारी निर्देशक लामाले प्रदेशको संस्कृति पर्यटन भाषालाई सम्वर्धन गर्न हेटौडामा रेडियोको प्रादेशिक कार्यालय स्थापना गर्ने चरणमा रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू सरकारवाला निकायका प्रतिनिधि लगायत संचार कर्मीहरूको उपस्थिति रहेको थियो। बागलुङको काठे खोलामा निर्माण गरिएको आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन्। ग्रामीण भेगका नागरिकलाई लक्षित गरी अस्पताल निर्माण गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सामान्य बाहेक थप उपचारका लागि स्थानीयलाई अन्यत्र धाउनुपर्ने बाध्यता रहेकाले दक्ष जनशक्तिको परिपूर्तिका लागि त्यस भेगका बासिन्दाले जोड़ दिएका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
विक्रम सम्बत 2059 साल जेठ 3 गते शुरू गरिएको स्वास्थ्य चौकीलाई हालै मात्र स्तरोन्नति गरी 500 प्राथमिक अस्पताल निर्माण गरिएको छ। भवन निर्माणको चिम्मा पाएको वन्दना भगवती देम एण्ड सायर तिलक निर्माण जेबीले संघीय सरकारको 6,12,00,000 लागतमा अस्पताल निर्माण गरेको हो। अस्पताललाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि अब छिट्टै विशेषज्ञ चिकित्सक सहितको जनशक्ति उपलब्ध गराउन माग गर्नुहुन्छ पूर्व जनप्रतिनिधि तथा स्थानीय शिव प्रसाद कण्डेल।
हामी यहाँ चाहिँ जग्गा व्यवस्थापनदेखि लिएर भवन निर्माण ठेकदार सबै पूर्वाधार पूर्ण रूपमा सम्पन्न भएको हुनाले हामीलाई भोलिका दिनदेखि अब एमबीबीएस डाक्टर नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारको पहलमा उपलब्ध गराइदिनुहुन्छ भन्ने जनताहरू पूर्ण आशावादी रहेका छौँ।
विशेष गरी दलित र विपन्न नागरिकको बसोबास रहेको काँठेखोलाका नागरिक अलि ठूलो स्वास्थ्य समस्या हुँदा पोखरा काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको छ। यसलाई विशेषज्ञ सेवा सहित व्यवस्थित रूपमा अस्पताल सञ्चालन गर्ने योजना रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर 6 अध्यक्ष बृहस्पति शर्मा कण्डेलको भनाइ छ।
क्षेत्रका जनताहरू धेरै दलित समुदायको काँपले वार्ड नम्बर 6-5 र वार्ड 4 तंग्राम र 8 लेखानी समेतको जनसमुदायहरू त्यहाँ आउने गर्नुहुन्छ र विशेषज्ञ विशेष गरेर एमबीबीएस डाक्टरको सेवा उपलब्ध गराउने उद्देश्यले हामीले त्यसलाई त्यहाँको जनता समुदायहरूलाई भनेर जग्गा उपलब्ध गराएर स्थापना गरेको र अब हामीले क्रमशः सेवा वृद्धि गर्दै एमबीबीएस डाक्टरको सेवा उपलब्ध गराउने हिसाबले हामी अगाडि बढ़िरहेका छौं।
अस्पताल सञ्चालनका लागि संघीय सरकारले अनुमति दिए पनि दरबन्दी अनुसारका डाक्टर सेवा सुविधाको अभावमा दुर्गम क्षेत्रमा बस्न नमान्दा अधिकांश नागरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन्। यसतर्फ सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। सिरियाका राष्ट्रपति बसर अल असद दमास्कसबाट भागेर रूसको राजधानी मस्कोमा शरण लिन पुगेको रूसको सरकारी संचार माध्यमले जनाएको छ। रूस सिरियामा असदको शासनको प्रमुख सहयोगी थियो। सिरियाका विद्रोहीहरूले देशमा कब्जा जमाएपछि बसर देश छोडेर अज्ञात स्थलतर्फ पलायन हुनुभएको थियो। रूसी संचार माध्यमले असद र उहाँको परिवार मस्कोमा रहेको समाचार प्रकाशन गरेको छ। उता सिरियाका विद्रोहीहरूले राष्ट्रपति असदको शासन समाप्त भएको घोषणा गरेका छन्। विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गर्नासाथ सरकारी सेना पछि हटेको थियो। त्यसपछि राष्ट्रपति असदले देश छोड्नु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेर कारोबार भएको छ। यस दिन नेप्से परिसूचक 45.93 अंक अर्थात 1.67% घटेर 2,699 बिन्दुमा कायम भएको छ। आइतबार 321 कम्पनीहरूका 1,73,92,000 शेयरहरू 7,47,03,00,000 रुपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा 214 कम्पनीहरूको शेयर मूल्य घटेको छ। सबैभन्दा बढी जीवन बीमा समूह 3.07 र व्यापार समूह 2.13% घटेका छन्। यस दिन तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगंजमा उद्योगी व्यवसायीसँग छलफल गरी मुलुकको अर्थतन्त्र सुधारका लागि आवश्यक सुझावहरू संकलन गरेको छ। आयोगले आइतबार आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूको सुझाव संकलन गरेको हो। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले अहिलेको अर्थतन्त्रमा देखिएका समस्याहरूको पहिचान गरेर त्यसमा सुधार गर्नका लागि सुझाव संकलनको काम भइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक मन्दीको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएकोले उद्योगी व्यवसायी धराशायी हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो। म्याग्दीको बेनीमा आगामी माघमा 8 म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि पर्यटन औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ। आगामी पुष 28 गतेदेखि माघ 8 गतेसम्म आयोजना हुने महोत्सवको लागि आवश्यक तयारी तीव्र पारिएको म्याग्दी उद्योग वाणिज्य संघले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। संघका अध्यक्ष सुबिन श्रेष्ठले महोत्सवमा 10 करोड़ बराबरको कारोबार हुने अनुमान गरिएको बताउनुभयो। महोत्सवमा औद्योगिक कृषि तथा पशुजन्य उत्पादनका प्रदर्शनी, पुर्ख्यौली नाच र त्यौली, गीत भजन, आइडल एकल लोक नृत्य, जनजातिका झाँकी लगायतको प्रदर्शन गरिनेछ। पर्वत जिल्लाको कुस्मा नगरपालिका स्थित ग्यादी क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीबाट किसानहरूले राम्रो आमदानी गर्न थालेका छन्। स्थानीय कृषकहरूले धान खेती मासेर 7 वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। पिपलटारी र कटुवा चौपारीका 65 कृषकले 1000 रोपनी क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका छन्। आर्थिक वर्ष 2076-77 त्यस क्षेत्रलाई केरा ब्लकमा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ग्यादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिनुभयो। रोग प्रतिरोधात्मक क्षमता बढ़िरहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक 1,50,00,000 भित्र्याउने गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केरा ब्लकका रूपमा त्यस क्षेत्रलाई विस्तार गरेपछि त्यहाँका कृषक केरा खेतीतर्फ आकर्षित भएका हुन्। जिल्ला स्थित परियोजना कार्यान्वयन इकाई मार्फत कृषकहरूलाई केराका बिरूवा, यान्त्रिकीकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदान लगायतमा करिब 1 करोड़ सहयोग गरिएको परियोजनाले जनाएको छ। ग्यादीका हरेक कृषकले वर्षेनी 50,000 देखि 3,00,000 केरा बिक्रीबाट आमदानी गर्दै आएका छन्। केरा खेती विस्तारसँगै केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउने तयारी भइरहेको कुस्मा नगरपालिका 10 पिपलटारीका वडा अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलमा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा चितवन राइनोसँग सुदूरपश्चिम 33 रनले पराजित भएको हो। चितवनले दिएको 165 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 18.2 ओभरमा सबै विकेट गुमाउँदै 131 रनमै समेटियो। सुदूरपश्चिम रोयल्सले यसअघिका 3 खेलमा प्रभावशाली प्रदर्शन गर्दै विराटनगर किङ्सलाई 90, काठमाडौँ गोर्खाजलाई 73 र लुम्बिनी लायन्सलाई 45 रनले पराजित गरेको थियो। अर्कोतर्फ कुशल मल्लको कप्तानीमा रहेको चितवन भने कर्णाली एक्ससँग 6 विकेटले पराजित भएपछि पुनरागमन गर्न सफल भएको हो। चितवनले काठमाडौँ गोर्खाजलाई 5 विकेट र पोखरा एडभेन्चरलाई 87 रनले पराजित गरेको थियो। सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले सर्वाधिक 35 रन बनाए। त्यस्तै ओपनर सेफ जेबले 18, स्कट कुलबेन्जिङले 16, ब्रान्ड म्याकुमले 13 र दिलीपप्रीत बाजवाले 12 रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन। सुदूरपश्चिमलाई सस्तैमा समेट्न रिजन ढकाल, कुशल मल्ल, जान निकोल, लोप्टी इन्टन र अमर रोटलले समान 2-2 विकेट लिए। सोहेल तन्वीर र रंजित कुमारको नाममा 1 विकेट रह्यो। त्यसअघि किर्तिपुर त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 164 रन बनाएको थियो। ओपनर इसन साखिल हसनसँगै ओपनिङमा उत्रिएका सन्तोष कार्की 9 रनमा आउट भए तर हसन 65 रनको इनिङ्स खेले। विपिन रावल 17 र कप्तान कुशल मल्ल 13 रनमा आउट हुँदा रवि बोपारले 18 बलमा 36 रनको योगदान दिए। सुदूरपश्चिमका स्कट गुलगेजिङले सर्वाधिक 2 विकेट लिए। ब्रान्ड म्याकुल, दिपेन सिंहरी र सेफ जैवको नाममा समान 1 विकेट रह्यो। अर्को खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्स विरूद्ध 1 रनको रोमाञ्चक जित दर्ता गरेको छ। लगातार 4थो जितसँगै 4 खेलमा 8 अङ्क जोडेको जनकपुरले प्लेअफ सम्भावनालाई बलियो बनाएको छ। यसअघि जनकपुरले विराटनगर किङ्स र कर्णाली एक्सलाई समान 8 तथा पोखरा विरूद्ध 7 विकेटको जित निकालेको थियो। यता चारै खेलमा हार बेहोरेको लुम्बिनीको प्लेअफ सम्भावना लगभग सकिएको छ। यसअघि लुम्बिनी विराटनगर किङ्स विरूद्ध 2 र पोखरा एडभेन्चरसँग 10 विकेट तथा सुदूरपश्चिम रोयल्ससँग 45 रनले पराजित भएको थियो। जनकपुरले प्रस्तुत गरेको 137 रनको लक्ष्य पछ्याएको लुम्बिनीले 20 ओभर नै ब्याटिङ गरे पनि 8 विकेट गुमाउँदै 135 रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले 35, टोम मुर्सले 31, अर्जुन साउदले 20 र सन्दीप जोराले 16 रन बनाए। जनकपुरका लागि हर्ष थाकाले 4 ओभरमा 23 रन खर्चिँदै 5 विकेट लिए। यसै गरी किशोर महतो, ललित नारायण राजवंशी र शेर मल्लको नाममा समान 1 विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 136 रनको युगफल तयार पारेको थियो। जनकपुरका लागि कप्तान अनिल कुमार शाहले 45, लाहेरु मिथानले 24, शुभ कंसाकालले अभिजित 22 र आसिफ शेखले 16 रन बनाए। लुम्बिनीका लागि अभिषेक गौतमले 3, साद बिन जफर र कप्तान रोहित कुमार पौडेलले समान 2 तथा सन्दीप जोराले 1 विकेट लिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सोही प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै बाँकी प्रदेशका पहाड़ी भागका केही स्थानमा हल्का वर्षा हुने तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका अधिकांश स्थानका साथै गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 15 देखि 17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्ड उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विकसित मुलुकमा आर्थिक स्रोत र पहिचानका लागि व्यापारिक कम्प्लेक्सले रोजगारी र पर्यटनको वृद्धि हुने गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। गोर्खा मीडियाका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी मुद्दामा थप 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति। नुवाकोटको किस्पाङ गाउँपालिकामा एकै परिवारका 3 जनाको मृत्यु। सिरियाका राष्ट्रपतिले रूसमा शरण लिएको रूसी संचार माध्यमको दावी। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको 2 खेलमा जनकपुर बोल्ट्स र चितोन राइनोज विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।